بسم اللہ الرحمن الرحیم. السلام علیکم. ریڈیو پاکستان کے نیوز اینڈ کرنٹ افیئر چینل سے پروگرام پیش خدمت ہے آئینہ. پروگرام آئینہ میں میں ہوں آپ کے ساتھ آپ کا میزبان شاہد امین, اور اسٹوڈیوز میں تشریف فرمائے سینئر صحافی اور تجزیہ کار جناب غلام مرتضیٰ صابر.
السلام علیکم سامی.
مطلب سامعین, مقبوضہ کشمیر ایک ایسی سلگتی ہوئی آگ ہے جس نے 70 سال سے اس خطے کو اپنی لپیٹ میں لے رکھا ہے. ایک طویل عرصے سے بھارت کی یہ کوشش ہے کہ کسی بھی طریقے سے وہاں کی مسلم آبادی کو تعداد میں کم کیا جائے, وہاں کی نسل کشی کی جائے, اور تواتر کے ساتھ بھارتی افواج جس ظلم اور بربریت کا وہاں پہ نمونہ پیش کیے جا رہی ہیں, عالمی ضمیر اس پر خاموش ہے. اس پہ ایک انتہائی وہاں کی جو حریت کانفرنس ہے اور جو دیگر مختلف جماعتیں ہیں وہ کس طریقے سے اپنی اس حق کی بازیابی کے لیے کوششیں جاری کیے رکھے ہوئے ہیں, اس پہ ہم آج پروگرام میں گفتگو کریں گے اور کوشش کریں گے اس بے ضمیر حکومت کو آئینہ دکھانے کی کہ جو بھارت کی حکومت ہے. سینئر صحافی اور تجزیہ کار جناب غلام مرتضیٰ صابر ہمارے ساتھ موجود ہیں. صابر صاحب, آل پاس پارٹیز حریت کانفرنس کے چیئرمین جناب علی گیلانی اور دیگر جو صحافی ہیں, ان کی جو حریت پسند تنظیم کے جو رہنما ہیں, ان تمام نے شدت کے ساتھ مذمت کی ہے ایسے جو سیاسی قیدی ہیں ان کی حالت اظہار پہ آپ کیا کہیں گے؟
بسم اللہ الرحمن الرحیم. بہت شکریہ آپ کا جی, اور بہت ہی حساس موضوع ہے جس پہ گفتگو کرنے کے لیے آپ نے مجھے مدعو کیا ہے. کشمیر ایک سلگتی ہوئی آگ ہے, اور گزشتہ 70 سال سے کشمیر میں جو ظلم و ستم, جو بربریت بھارت نے روا رکھی ہے, اس کی کوئی مثال پوری دنیا میں کہیں نہیں ملتی. سب سے اہم بات جو انسانی حقوق کی خلاف ورزیاں ہیں,
جی,
زندہ انسانوں کے ساتھ وہ اپنے عروج پہ ہیں, اس کے ساتھ ساتھ ہر شعبہ زندگی میں, وہاں آپ سکولز کو دیکھیں, کالجز کو دیکھیں, تعلیم, صحافت, کاروباری لوگ اور غرضے کے کوئی بھی شعبہ زندگی آپ دیکھیں, ان پہ عرصہ حیات جو ہے وہ تنگ کر رکھا ہے. اسی طرح سے جو وہاں جیلوں میں قید ہمارے حریت رہنما ہیں, ان کے لیے بھی جو صورتحال ہے وہ بدترین صورتحال جو ہے وہ بنا دی گئی ہے.
جی,
اس سے قبل اگر ہم بات کریں وہاں پہ عام قیدیوں کی, تو ان کے ساتھ بھی جو ظلم و ستم ہے, جو سلوک ہے مسلمان قیدیوں کے ساتھ, وہ بہت سی باتوں کا متقاضی ہے. چاہیے تو یہ تھا کہ جو انٹرنیشنل لاز ہیں, جو ٹریٹیز ہیں, ان کے تحت تمام قیدیوں کو جو سہولتیں دینے کے لیے ایک سٹینڈرڈ آپریٹنگ پروسیجر موجود ہے, اس کے تحت وہ تمام سہولتیں ان کو دی جاتی, لیکن بھارت نے کشمیر میں جو ظلم و ستم ڈھائے ہیں وہ اگر آپ قیدیوں کے حوالے سے صرف بات کرتے ہیں, میں ابھی سیاسی قیدیوں کی بات نہیں کر رہا ہوں, میں عام قیدیوں کی بات کر رہا ہوں, وہاں پہ مسنگ پرسنز کی اگر آپ تعداد دیکھیں تو ایک لامحدود تعداد ہے کشمیر میں مسنگ پرسنز کی.
جی, ایجنسیاں
اٹھا لیتی ہیں, وہ جیلوں میں بند ہیں. جی, وہ جیلوں میں بند ہیں اور کسی کو کوئی نہیں پتا کہ کون کون سی جیل میں قید ہے, اور کیونکہ ان کو بغیر کسی جرم کے پکڑا جاتا ہے تو پھر کسی عدالت میں بھی انہیں پیش نہیں کیا جاتا. سیلز بنائے ہوئے ہیں, ان سیلوں میں انہیں ڈال دیا گیا ہے, اور وہ وہاں پہ ان پہ عرصہ حیات تنگ ہے, اور پتہ نہیں کب سے وہ وہاں پہ موجود ہیں اور کب وہ واپس اپنے گھروں کو لوٹیں گے. تو جب اس صورتحال میں جب آپ بات کرتے ہیں سیاسی قیدیوں کی, تو سیاسی قیدیوں کے تو پوری دنیا میں اپنے ایک حق حقوق ہوتے ہیں آپ, کیونکہ انہوں نے کوئی ایسے جرائم نہیں کیے ہوتے جن کو پینلائز کرنے کے لیے انہیں قید کیا جاتا ہے یا ان کا ٹرائل کرنا ہوتا ہے. بنیادی طور پہ جو بھی कानून उनके लिए बनाए जाते हैं वो इंसानी हकूक की खिलाफ वर्जी नहीं होती है, ज्यादातर वो किसी मेंटेनेंस ऑफ पब्लिक ऑर्डर के तहत ज्यादातर लोगों को पकड़ा जाता है।
कानून ही ऐसे बनाए जाते हैं
जी, जिस तरह कोटा है इंडिया में उसके तहत पकड़े जाते हैं, तो उनके ऊपर जो मुकदमात होते हैं वो भी सियासी होते हैं। तो अदालतें जो हैं वो अगर अदालतों में बाकायदा तौर पे पेश किया जाए तो अदालतें बताती हैं कि ये जो केसेस हैं इनमें कोई ऐसी ठोस सबूत ठोस शवाहद मौजूद नहीं है, अदालतें भी उन्हें उनके जमानतें भी ले लेती हैं, उनके ट्रायल भी उसी अंदाज में करती हैं और उन्हें सजाएं भी नहीं होती सियासी कैदियों को। लेकिन भारत की जो सूरत हाल है वो कतर नजर इसके कि वो एक सेकुलर मुल्क होने का दावादार है, लेकिन वहां पे आम अगर जेलों में अगर आप सूरत हाल देखें तो जो वर्ल्ड इंटरनेशनल रिपोर्ट्स हैं उनमें आपको यही मिलता है कि भारत में कैदियों की हालतेजार जो है वो बहुत ही बुरी है। और उसके साथ अगर हम ये देखें कि अगर वो कैदी मुसलमान कैदी हों तो फिर उनके साथ सलूक उससे भी बदतर किया जाता है, और फिर जब उससे भी आगे आप स्पेसिफाइड कर दें कि वहां सियासी कैदी हैं तो उन्हें जो अकूबत खाने टाइप कमरे हैं जहां उन्हें रखा जाता है और उन्हें नमाज पढ़ने की आजादी नहीं है, वजू करने की आजादी नहीं है, उन्हें मिलने मिलाने में उनके खानदान को कबाहतें पेश की जाती हैं
जी। और बहुत से ऐसे गुलाम साहब यही तरीकेकार राइज है कि जो इख्तलाफ होता है सियासी तो उसको ज्यादा इज्जत की और कदर की निगाह से देखा जाता है, वो अखलाकी जराइम में नहीं आता बल्कि एक राय का इख्तलाफ होता है और उनको आम कैदियों की निस्बत ज्यादा सहूलतें हासिल होती हैं पूरी दुनिया में। लेकिन भारत में बदकिस्मती से जैसे कि आपने इशारा फरमाया है कि चूंकि वो मुखालफत को हुकूमत की मुखालफत समझते हैं और जब एक खास मखसूस मुसलमान तनाजुर में उसको देखते हैं तो फिर उन पे अरसा हयात तंग कर दिया जाता है। इसी हवाले से जम्मू कश्मीर जो पीपल्स मूवमेंट है उसके चेयरमैन शाहिद सलीम मीर ने भी इसी बात को एक करारदाद की शक्ल में पेश किया है कि वहां के जो सियासी कैदी हैं उनकी हालत जो बिलखसूस सेहत की हालत है उसके ऊपर उन्होंने बहुत तश्वीश का इजहार किया है।
जी बिल्कुल, क्योंकि जो बात हम कर रहे हैं वो भी उसी तनाजर में ही है और जो लोग वहां पे मीर शाह सलीम साहब जो हैं वो मौजूद हैं उनको पता है कि वहां हो क्या रहा है। बुनियादी तौर पर अगर आप सारी सूरत हाल का मुवाजना करें, आप मैं एक केस ही अगर सामने रख दूं तो हुर्रियत रहनुमा अली गिलानी का केस जो है उनको अब आप देखें तो नजर ये आता है कि अली गिलानी की आधी से ज्यादा जिंदगी जो है वो इलीगल डिटेंशन में गुजरी है
जी।
और फिर उनको जेलों के चक्कर, फिर हुकूमत खानों के चक्कर, अभी वो जयीफ हो गए हैं लेकिन अभी भी उनको जब दिल चाहता है भारतीय फौज जो है वहां से उठा लेती है और फिर उनके ऊपर बेबुनियाद मुकदमात कायम करती हैं, फिर उनके ट्रायल लगे रहते हैं। इसी तरह से आप अगर देखें जनाब यासीन मलिक को देखें तो उनकी जवानी सारी जेल में गुजरी है, तो वो बाहर आते हैं उसके बाद फिर हम देखते हैं कि किसी न किसी जुलूस की क्यादत करते हैं, उठा के अंदर बंद कर दिया जाता है, किसी स्ट्राइक की कॉल देते हैं तो फिर उन्हें उठा लिया जाता है, तशद्दुद किया जाता है। हालांकि जो सियासी लोग होते हैं उनको तो बुनियादी तौर पे आप सिर्फ इसलिए उठाते हैं कि वो क्यादत ना कर सकें जलसे जुलूसों की, वो लोगों को गैदरिंग ना कर सकें, असम्बली ना बना सकें, वहां पे मुजाहरे ना कर सकें, तो उनको ये काम उनके साथ नहीं किया जाता जो वहां पे रवा रखा जा रहा है।
जी बिल्कुल गुलाम मुर्तजा साहब, आप बजा फरमा रहे हैं कि वो यानी एक इंसानी सतह से भी गिरी हुई वहां पे सूरत हाल मौजूद है। इसके अलावा रियासती जो भारतीय दहशतगर्दी है उसका शिकार होने वाले एक नौजवान का भी हम तस्करा करेंगे। इसके अलावा जो वहां पे बगलियार हाइड्रो पावर प्रोजेक्ट है उसके हड़ताली मुलाजमीन की जो बातें हैं वो भी हम आपको सुनाएंगे, लेकिन एक मुख्तसर वक्फा लेते हैं। सामीन हमारे साथ रहिएगा, एक मुख्तसर वक्फे के बाद हाजिर होते हैं।
ए दुनिया के मुनसिफों, सलामती के जामिनों, کشمیر کی وادی جل رہی ہے کئی دہائیوں سے. بھارتی ریاستی دہشت گردی کا شکار مقبوضہ کشمیر کے معصوم اور بے گناہ شہریوں کا لہو سلامتی کے ضامنوں آپ کو پکار رہا ہے. مقبوضہ کشمیر کے نہتے عوام سلامتی کونسل کی پاس شدہ قراردادوں پر عمل درآمد کے منتظر. ریڈیو پاکستان کے نیوز اور کرنٹ افیئرز چینل سے سنیے اتوار شام 5:05 سے 6 تک خصوصی پروگرام اے دنیا کے منصفوں. ریڈیو پاکستان قوم کی آواز ہر دم ہر لمحہ آپ کے ساتھ.
اپنی صبح کا آغاز کیجیے قومی اور علاقائی اخبارات کی اہم خبروں اور اداریوں پر مبنی پروگرام آج کے اخبار کے ساتھ. ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل آپ کے لیے روزانہ صبح 7:10 سے 8 تک پیش کرتا ہے پروگرام آج کے اخبار. سنتے رہیے ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئرز چینل صبح 7 سے رات 12 تک. ریڈیو پاکستان قوم کی آواز ہر دم ہر لمحہ آپ کے ساتھ.
ریڈیو پاکستان کا نیوز اینڈ کرنٹ افیئر چینل پروگرام آپ کے لیے پیش کر رہا ہے آئینہ. میں ہوں آپ کے ساتھ آپ کا میزبان شاہد امین اور اسٹوڈیوز میں ہمارے ساتھ سینئر صحافی اور تجزیہ کار جناب غلام مرتضی صابر تشریف فرمائے. محترم سامعین وقفے پہ جانے سے قبل ہم بات کر رہے تھے مقبوضہ کشمیر میں بھارتی ریاستی دہشت گردی کا شکار ہونے والے حریت پسند نوجوانوں کی. آج 16 ایک بچے کی لاش وہاں پہ ملی ہے اور اس کو پیلٹ گنز سے شہید کیا گیا ہے. ذرا اپنے سامعین کو بتائیے گا غلام مرتضی صاحب کہ یہ کب سے یہ جاری ہے پیلٹ گنز کا سلسلہ اور یہ غیر آئینی طور پہ کس طریقے سے ان پرامن جلوسوں کے اوپر ایک طویل عرصے سے جو بھارتی ریاستی دہشت گردی ہے.
جی بالکل, جو پیلٹ گن کا جو سلسلہ ہے نا جی,
جی
یہ جب سے شروع کیا ہے بھارت نے تو وہاں پہ بہت نوجوان جو ہیں اس کی انجریز کا شکار ہوئے ہیں
جی.
اور آنکھیں بہت ضائع ہوئی ہیں. سب سے زیادہ یہ ہے کہ وہ آنکھوں کو نشانہ بناتے تھے. تقریباً 150 کے قریب جو نوجوان ہیں ان کی آنکھیں خراب ہوئی ہیں
جی.
اور اس کے بعد
یہ نوجوان بھی بالکل نیم مردہ حالت میں بتایا گیا کہ زندہ ہے, لیکن وہ زندگی کیا ہے کہ جب آپ کی آنکھیں چلی جاتی ہیں اعضاء جو ہیں وہ ختم ہو جاتے ہیں.
جی یہ ان کے ابڈومن میں بنیادی طور پہ جو ہے وہ فائر کیے گئے تھے اور 100
جی
ان کے ابڈومن کی جو رائٹ پورشن ہے اس کو جو آپریٹ کیا گیا تو اس میں 100 برامد ہوئے ہیں. 100 وہاں سے نکلے. آپ اس سے اندازہ لگا سکتے ہیں جب یہاں وہاں سے زاہد احمد کو اٹھایا گیا زونیمار ایریا سے سری نگر میں تو یہ آپ یہ دیکھیں کہ وہ باقاعدہ ایک جس طرح خون میں لتھڑا ہوا تھا اور اس کے ارد گرد ہر جگہ پہ خون ہی خون تھا تو یہ والی صورتحال جو تھی وہ اس وقت اس کی تھی. لیکن اللہ تعالیٰ کو زندگی منظور تھی اس کی کہ اس کا فوری طور پہ آپریٹ ہو گیا سری نگر میں اور وہ اب جو ہے وہ بہتر ہو رہا ہے. لیکن یہ ظلم و ستم جو ہے دیکھیں یہ ایک ٹیئر گیس کی جو صورت تھی اس میں بھی خاص طور پہ جو یونائیٹڈ نیشنز کا کنونشن ہے اس کے تحت ایک خاص مقدار اور خاص گیس والا جو ہے وہ کیمیکل والا آپ ٹیئر گیس استعمال کر سکتے ہیں جو کہ پھیپھڑوں کو اور آنکھوں کو اور جسم کے دیگر اعضاء کو نقصان اس حد تک نہ دے لیکن یہ ہے کہ وہ ٹیئرنگ کرے اور جو منتشر کرنے کے لیے اس کو استعمال کیا جائے. لیکن وہاں پہ जो टीयर गैस इस्तेमाल हो रही है वो अहमदा कन्वेंशन के तहत वो अलाउड ही नहीं है
जी।
तो ऐसी टीयर गैस जो है जहरीली गैसें जो है वो उसमें डाल के तो ये किया जा रहा है। उसके साथ साथ जो टीयर गैस के बाद ये पैलेट गन्स हैं, ये पूरी दुनिया में कहीं पे इसका जवाब नहीं मिलता, ना ऐसी कोई चीज इस्तेमाल कहीं हुई है ना होने की इजाजत है, लेकिन उसके बावजूद पुरमन मुजाहरीन के ऊपर भारत जो है वो गुज़िश्ता 6 माह से ये शुरू कर रखा है, 7 माह से सिलसिला पैलेट गन्स का, और पैलेट गन्स के जरिए से वो वहां पे नौजवानों को और वहां पे मुजाहरीन को
ज्यादा मुतासर जो मुश्तैल हजूम होता है उनको मुतासर करने के लिए वो जो रबर की गोलियां होती हैं वो इस्तेमाल कर ली जाती हैं या पानी का इस्तेमाल किया जाता है। ये जो छरे वाली बंदूकें इस्तेमाल करना ये तो बिल्कुल गैर इंसानी अमल है जी।
इस्तेमाल नहीं होता, वाटर कैनन का इस्तेमाल जो है वो किया जाता है। पूरी मजहब दुनिया में अगर आप देखें तो आपको वहां पे आजकल एक ही बात नजर आती है, जब इस तरह के मॉब्स जो है वो कहीं पे प्रोटेस्ट कर रहे होते हैं तो उन्हें वाटर कैनन के जरिए से जो है वो बेहतर अंदाज में टैकल किया जाता।
अच्छा, इस सूरत हाल को देखिए ना कि जब हर तरफ इस तरह से आजादी की लहर दौड़ रही है और उसको सप्रेस करने उसको दबाने के लिए रियासती सतह पे कोशिश की जाती है तो जो दीगर निजामे जिंदगी है वो भी मुकम्मल तौर पे मफलूज होकर रह जाता है। और आप इसमें देखते हैं कि जो उनका बगलियार हाइड्रो पावर प्रोजेक्ट है तो उसके मुलाजमीन ने भी वहां पे खासा बड़ा एहतजाजी मुजाहरा किया और हुकूमत के खिलाफ जो है नारे बुलंद किए। और बात यह कि उस वक्त ये जो डिविजनल कमिश्नर है जम्मू और कश्मीर के डॉक्टर एम के भंडारी वो भी विजिट पे आए हुए थे, उनकी मौजूदगी में उन्होंने इस बात का इजहार किया कि वो वहां मुतमईन नहीं है।
देखिये वो J&K स्टेट पावर डेवलपमेंट कारपोरेशन है, बगलियार डैम भी हमारा तनाजा चल रहा है, बगलियार डैम बनाया जा रहा है वहां पे, और ये उस प्रोजेक्ट पे काम करने वाले वर्कर्स थे कि जो अपने हक हकूक के लिए वहां पे इन्होंने एहतजाज किया
जी।
और उनकी मौजूदगी में उन्होंने ये तमाम जो है वो नारे भी लगाए, उनके एस्टेब्लिशमेंट के खिलाफ भी, उनकी गवर्नमेंट के खिलाफ भी नारे लगाए। ये बुनियादी तौर पर जब आप हक दबाते हैं किसी का तो आप ये नहीं फिर कह सकते कि ये बंदा एहतजाज क्यों कर रहा है
जी।
तो ये हक दबाया गया वहां पे जब एंड कश्मीर में वर्कर्स का, बल्कि ज्यादातर मुस्लिम वर्कर्स जो हैं वो उनका हक दबाया गया, तो उस हक के दबाने की वजह से इन लोगों ने अपने ऑफिसर्स के सामने भी एहतजाज किया है, लेकिन इनके ऊपर इतलात हैं कि इनके ऊपर भी मुकदमात जो हैं वो बनाए गए हैं
जी। और दूसरी तरफ आप ये देखें कि जो वहां के हुर्रियत रहनुमा हैं, मसलन जम्मू कश्मीर पीपल्स लीग जो है उसके चेयरमैन मुख्तार अहमद वाजा को भी गिरफ्तार किया गया है और उनको भी उसी तरह के टॉर्चर से गुजरना पड़ रहा है कि और जो कि भारतीय हुकूमत का तो रहे इम्तियाज बन चुका है कि वो अपने मुखालिफीन को किस तरीके से दबाने की कोशिश करती है।
बिल्कुल ऐसा ही है, आप कठपुतली गवर्नमेंट जहां पे भी होगी वो ऐसे ही इकदाम करेगी और अपने जो उनके असल साई हैं उनको खुश करने के लिए वो बुनियादी तौर पर इस तरह के इकदाम उठाती है। तो जो सूरत हाल आप देख रहे हैं वहां पे कश्मीर में, श्रीनगर में खुसूसी तौर पे, और शेरगढ़ जो पुलिस स्टेशन है इस्लामाबाद टाउन में, तो वहां पे, तो बाकी जो जगह हैं आप बारामूला देखें, अनंतनाग देखें, इस्लामाबाद देखें, हजरतबाल देखें, जहां पे भी आप चले जाएं कश्मीर में, तो आपको इस तरह की फ्रीडम फाइटर्स जो हैं, लिबरेशन स्ट्रगल करने वाले जो लोग हैं उनको आप देखते हैं कि वो जुल्म सितम का शिकार हैं। इसी तरह से जो JKPL के पार्टी चेयरमैन है मुख्तार अहमद वजा
जी,
उन्हें भी अथॉरिटीज की तरफ से जो है वो इस तरह के कार्रवाई का सामना है।
अच्छा, इसी तरह जो इंसानी हकूक की तंजीमें हैं वो वक्तन फोक्तन वहां आवाज बुलंद करती रहती है उन कवानीन के खिलाफ जो भारतीय हुकूमत नाफिज करती है मकबूजा कश्मीर के उन हुर्रियत पसंदों की आवाज दबाने के लिए। तो इसी हवाले से जो एक बड़ी तंजीम है पीपल्स यूनियन ऑफ डेमोक्रेटिक राइट्स, उन्होंने भी उस काले कानून के खिलाफ जो पब्लिक सेफ्टी एक्ट है PSA, تو یہ تقریباً 36ویں مرتبہ جو حریت رہنما ہیں مسرت عالم بٹ ان کے اوپر یہ استعمال کیا گیا ہے، اس کے خلاف احتجاج کیا ہے.
جس سر میں نے اس سے قبل بھی عرض کیا کہ جو نارملی
جی جی
جو نارملی استعمال کیے جاتے ہیں وہ مینٹیننس آف پبلک آرڈر ایم پی اوز وغیرہ کے تاجرات جو ہند ہے اس کے تحت کیے جاتے ہیں، لیکن یہ ایکٹ اسپیشلی ان لوگوں سے نپٹنے کے لیے بنایا گیا تھا پی ایس اے، کہ اس میں کسی نے کوئی جرم بھی نہ کیا ہو تو بغیر کسی اجازت کے اس کو اریسٹ کر لیا جائے اور انہیں پھر ہاؤس اریسٹ بھی کرنے کے آرڈر جو ہیں وہ کسی بھی اسٹیشن ہاؤس ماسٹر سے یا مجسٹریٹس کے ذریعے سے کر کے تو انہیں ہاؤس اریسٹ کر دیا جائے. تو یہ اس کے اوپر کچھ اس سے قبل ایسی فیصلے بھی آ چکے ہیں انڈین ہائی کورٹ کے، جو اس ریاست کی ہائی کورٹ ہے، تو اس نے یہ کہا ہے کہ یہ بنیادی طور پہ اس طرح پی ایس اے جو ہے وہ استعمال نہ کیا جائے، اور انڈیا میں رہنے والے جو لوگ ہیں ان کے خلاف یہ استعمال نہیں ہو سکتا. لیکن اس کے باوجود کشمیر کی ہڑپت علی حکومت نے وہاں پہ پی ایس اے استعمال کیا، اور جناب
اس حوالے سے جو ہیومن رائٹس کی کمیشن کی جو مختلف رپورٹیں ہیں وقتاً فوقتاً جو آتی رہتی ہیں، وہ اس کے بارے میں بھی ہیومن رائٹس کی تنظیمیں وہ مطالبہ کرتی رہتی ہیں. مثلاً 1991 میں بانڈی پورہ میں 22 سویلین جو ہے وہ ان کو حکومت کی طرف سے شہید کیا گیا تھا، تو اس کے بارے میں بھی ابھی تک رپورٹ نہیں آئی. کہنے کا مقصد یہ ہے کہ اتنے طویل عرصے سے چلے آ رہے جو یہ مسائل ہیں ان کو حل نہیں کیا جاتا، اور نتیجہ یہ ہوتا ہے کہ یہ تمام صورتحال جو ہے وہ ایک گھٹن کا شکار ہوتے ہوئے لوگ، اور اس کے نتیجے میں یہ ساری صورتحال ہوتی ہے. اس کا ایک ہی حل موجود ہے، اور وہ ہے مسئلہ کشمیر کا حل جو اقوام متحدہ کی قراردادوں کی صورت میں، جو اقوام متحدہ یہ فیصلہ کر چکی تھی کہ کشمیریوں کو ان کا حق خود ارادیت دیا جائے. محترم سامعین، جب تک اقوام متحدہ کی قراردادوں پر عمل نہیں ہوتا اور عالمی ضمیر خاموش ہے، اس وقت تک ممکن نہیں ہے کہ یہ مسئلہ حل ہو سکے. ہم پاکستان کے لوگ سفارتی سطح پہ، اخلاقی سطح پہ، ہر اعتبار سے اہل کشمیر کے ساتھ ہیں، اور ہماری دعائیں ہیں کہ اللہ تبارک تعالیٰ ان کی جو ظلم کی رات ہے اس کو سہر میں تبدیل کرے، اور جلدی وہاں پہ ان کی جو حق خود ارادیت کی تحریک ہے اس کو برابری ملے. پروگرام کا وقت ختم ہوا. تکنیکی معاونت کے لیے ہمارے ساتھ موجود تھے ضیاء الرحمان، پروگرام کے کوارڈینیٹر تھے مدثر حسین، پروگرام انچارج تھے عمران لطیف، اور نگرانی اعلیٰ تھے جاوید خان جدون. سینئر صحافی تجزیہ کار غلام مرتضیٰ صاحب کے ساتھ اپنے میزبان شاہد امین کو اجازت دیجیے. اللہ حافظ.